यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई सरकारले 50 लाखसम्म सहुलियतपूर्ण कर्जा दिने निर्णय। रोल्पाको कोटल 12 पहिरोमा मृत्यु हुनेको संख्या 11 पुग्यो। र इण्डोनेसियाको फ्लोरेन्स टापुमा शक्तिशाली भूकम्प। भूकम्पका कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा 20 जनाको मृत्यु। खोज तथा उद्धार कार्य जारी। स्टेट अफ होर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 औं स्वतन्त्रता दिवसको अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदी सहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले भारतको 80 औं स्वतन्त्रता दिवसको अवसरमा भारतका विदेश मन्त्री एस जयशंकर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। नेपाल र भारतबीच गहिरो ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध, घनिष्ठ जनसम्पर्कीय तथा बहुआयामिक साझेदारी रहेको उल्लेख गर्दै सन्देशमा उहाँले आगामी दिनमा नेपाल भारतको आत्मीय सम्बन्ध, मित्रता र आपसी सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रूपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यससँगै सरकारले जेएनजी आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई स्वरोजगार उद्यमशीलता मार्फत आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको छ। रोल्पाको थवाङ गाउँपालिका 5 उहाको कोटल 12मा बुधबार गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 11 पुगेको छ। पहिरोमा बेपत्ता भएका स्थानीय लीलबहादुर पुनमगरको शनाखत भएको इलाका प्रहरी कार्यालय सुलीचौर रोल्पाले जनाएको छ। यससँगै कोट 12 पहिरोमा मृत्यु हुनेको संख्या 11 पुगेको छ। घटनामा अझै 2 जना बेपत्ता छन्। बेपत्ताहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। छापिएका पत्र पत्रिकामा चटपटी वा अन्य खानेकुरा खाने चलन बढ़दै गएको छ। तर धेरैलाई थाहा नहुन सक्छ, पत्र पत्रिकामा राखेर रा खानेकुरा खाँदा मसीमा हुने रासायनिक पदार्थका कारण दीर्घकालमा क्यान्सर र मृगौला जस्ता शरीरका महत्वपूर्ण अंगहरूमा क्षति निम्त्याउँछ। त्यसैले सरकारले मसी प्रयोग गरिएका कागजमा राखेर रा खानेकुरा बिक्री वितरण गर्न रोक लगाएको छ। यद्यपि यो चलन अझै घट्न सकेको छैन। संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
के हामीलाई थाहा छ कि पेपरमा राखेका वा बेरेका खाद्यान्न सामग्रीले क्यान्सर सम्मको रोग लाग्न सक्छ? पेपरमा राखेको वा बेरिएका तेलीय रसिलो पदार्थ खाएको खण्डमा हाम्रो शरीरमा पेपरको मसी पुगेर आन्तरिक अंगहरूलाई क्षति गर्नुका साथै दीर्घकालमा क्यान्सरको खतरा हुने वैज्ञानिक तथ्यले पुष्टि भइसकेको छ। यसै तथ्यको आधारमा प्रिन्टेड पेपरमा बेरिएका वा राखेका खाने सामग्रीहरू खानलाई नेपाल सरकारले निषेध गरेको छ। बावजुद पनि सर्वसाधारणले पेपरमा बेरेको वा राखेका चटपटे सहितका अन्य खाद्यान्न सामग्रीहरू खान छोडेका छैनन्। मसी भएको पेपरमा बेरेको सामग्रीहरू खाँदा पर्ने प्रभावका विषयमा खाद्य विज्ञ एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मध्य प्रदेशका प्रमुख विमल कुमार दाहाल:
प्रिन्टेड पेपरमा विशेष गरी जुन रंगी चंगी रंगले प्रिन्ट गरेका हुन्छ त्यसको मसी चाहिँ स्वास्थ्यको लागि हानिकारक हुन्छ। यदि त्यस्तो पेपरमा खाद्य वस्तु जुन तेलीय हुन्छ, जलांश सहितको हुन्छ, त्यसलाई बेरेर चाहिँ खाने गरियो अथवा बिक्री वितरण गरियो भने प्रिन्टेड पेपरको मसी माइग्रेसन भएर खाद्य वस्तुमा जान्छ र त्यसले उपभोक्ताको स्वास्थ्यमा दीर्घकालसम्म गएर ठूलो हानि गर्दछ। यसले मानव शरीरको विभिन्न आन्तरिक अङ्गहरू जो हुन्छ, किडनी भयो, मुटु भयो, कलेजो, फोक्सो, यस्तो अङ्गहरूमा चाहिँ प्रत्यक्ष रूपमा असर गरी दीर्घकालमा गएर क्यान्सरसम्म गराउँछ भनेको छ।
पेपरमा राखेको सामग्रीहरू खान नहुने विषयमा अहिले पनि जनचेतना जनचेतनाको अभाव रहेको छ। जनचेतना फैलाउने विषयमा कार्यालयले गरेको प्रयासका विषयमा पुनः कार्यालय प्रमुख दाहाल।
मेन एक्टरको रूपमा सरकारको महत्वपूर्ण जिम्मेवारी हुन्छ, हामी चाहिँ अनुगमन गरेर जनतालाई विक्रेतालाई सचेत गराउने तथा चाहिँ कानुन हिसाबले चाहिँ अटेर गरेमा कानुन हिसाबले कारवाही पनि गर्नुपर्ने हुन्छ। साझा जिम्मेवारीको रूपमा बुझियो भने सजिलो हुन्छ।
पेपरमा बेरिएका सामग्रीहरू खान नहुने विषयमा वृहत जनचेतना फैलाउन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# हेस डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। तनहुँ जिल्लामा ग्यास वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षणका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालयद्वारा गठित टोलीले ग्यास वितरण सम्बन्धी व्यवस्थाको नियमित छड्के अनुगमन तथा गुनासोको आधारमा लक्षित क्षेत्रमा निरीक्षण गर्ने प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। अनुगमनका क्रममा गम्भीर लापरवाही वा कानून उल्लंघन गरेको भेटिएमा प्रचलित कानून अनुसार ग्यास भण्डारण स्थल सील गर्ने, बढ़ी मौजात फिर्ता गर्न लगाउने, दर्ता पुस्तिका तथा अभिलेख जाँच गर्ने र जरिवाना समेत गरिने उहाँले जानकारी दिनुभयो। ग्यासको वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्था समेत लागू गरेको छ। प्रशासनले एक परिवारलाई एक पटकमा एक सिलिण्डर मात्र ग्यास वितरण गर्नुपर्ने व्यवस्था लागू गर्दै डिलरदेखि खुद्रा विक्रेतासम्मको कारोबारमा कड़ाई गरेको हो। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण गोर्खाका दुई प्रमुख सड़क खण्ड अवरूद्ध भएका छन्। बाढ़ी र पहिरोले बेनीघाट आरूघाट लार्के सड़क तथा 12 किलो सौरपानी सड़क खण्ड अवरूद्ध बनाएको हो। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बेनीघाट आरूघाट लार्के सड़क अन्तर्गत धारचे गाउँपालिका 4 खानी बेसी स्थित सड़क खण्डमा ठाडो खोलाबाट आएको बाढ़ीले करिब 60 मिटर सड़क बगाउँदा यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ। वर्षाका कारण माथिबाट खसेको पहिरोले समेत सड़क ढाकेकाले यातायात सञ्चालनमा थप समस्या भएको उहाँले बताउनुभयो। त्यस्तै बारपाक सुलीकोट गाउँपालिका 4 गुच्चुकटार स्थित 12 किलो सौरपानी सड़क खण्डमा रातीदेखिको अविरल वर्षापछि ठूलो पहिरो खसेर सड़क अवरूद्ध भएको छ। माथिबाट आएको लेदो सहितको पहिरोका कारण सवारी साधनको आवाजात प्रभावित भएको प्रहरीले जनाएको छ। गोर्खाका मुख्य दुवै सड़क खण्ड अवरूद्ध भएपछि यातायात सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो। वन्यजन्तुबाट पशुधनमा क्षति बिहोरेर लामो समयदेखि राहतको पर्खाईमा रहेका गुल्मीका किसानले 3 वर्षपछि क्षतिपूर्ति बापत राहत रकम प्राप्त गरेका छन्। जिल्ला स्थित डिभिजन वन कार्यालयका अनुसार किसानलाई क्षतिपूर्ति बापत 9,64,900 रूपियाँ उपलब्ध गराइएको छ। कार्यालयले संकलित क्षतिको निवेदन अनुसार हालसम्म 73 जना पशुधनमा क्षति पुगेका र एकजना मानवीय घाइते भएका सहित 74 जनालाई उक्त राहत रकम उपलब्ध गराएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिनुभयो। पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रमा चितुवा, बाँदर, बँदेल लगायत वन्यजन्तुले पशुधन तथा बाली नालीमा क्षति पुर्याउने क्रम बढ्दै गएको सूचना अधिकारी सापकोटाले बताउनुभयो। बर्तियाको मधुवन नगरपालिकाका सीमावर्ती किसान जंगली हात्तीको बथानले अन्नबाली नष्ट गर्दा वर्षेनी मारमा पर्दै आएका छन्। एकातिर भारततर्फको जंगलबाट आउने जंगली हात्तीको बथानले वर्षभरि दुःख गरेर लगाएको अन्नबाली नष्ट गरिदिने गरेको कृषकले बताएका छन्। उता वर्षौंदेखि खेतीपाती गर्दै आएको जग्गाको लालपूर्जा नहुँदा वन्यजन्तुबाट भएको क्षतिको सरकारी राहत समेत पाउन नसक्ने अवस्था रहेको कृषकहरूको गुनासो छ। सरला सुवेदीको यो रिपोर्ट।
हरेक वर्ष जसो यस क्षेत्रका किसानले यस वर्ष पनि पीड़ा खेप्दै आएका छन्। रातीको समयमा हुल्काहुल आउने हात्तीका बथानले अन्नबाली मात्र होइन बस्ती नै जोखिममा पारेको छ। स्थानीयका अनुसार खाता जैविक मार्गमा अवरोध सिर्जना भएपछि हात्तीहरू आफ्नो पुरानो बाटो छोडेर बस्ती पस्न थालेका हुन्। रातभरि हात्ती धपाउनमै समय बित्ने गरेको किसानहरूको गुनासो छ।
बालीको पीडित छु, राति आएर हात्तीले धानभरि खाइदिएछन् 5 कट्ठा, एउटा राखेर गरे पनि मेरो बच्चाको लागि त सुनिदिनु पर्यो, मैले के खुवाउने हो बच्चालाई, त्यत्रो धानभरि खाँदा कसैले म सुनिदिने, अनि कि त लाल पुर्जा दिनु पर्यो कि त भन्ने मेरो रात दिनु पर्यो मलाई।
चार जनाको धान एक बिघा बराबर क्षति गराइराखेको छ, यसको स्थानीय सरकारले राहतको व्यवस्था पनि गर्दैन, पुर्जा खोज्छ, अर्को दुनियादार कागजातहरू खोजिराखेको छ, देवानाले स्थानीय सरकारले क्षतिपूर्ति दिलाउनु पर्यो।
मधुबन क्षेत्र भारतीय सीमासँगै जोडिएकोले त्यहाँ वन्यजन्तुको त्रास कायम रहेको छ, तर यहाँका किसानका लागि अर्को ठूलो समस्या बनेको छ जग्गाको लाल पुर्जा। दशकौंदेखि खेतीपाती गर्दै आए पनि लाल पुर्जा नभएकै कारण वन कार्यालय र नगरपालिकाबाट पाइने राहत रकमबाट उनीहरू वञ्चित छन्। स्थानीय किसान रूपकली सुनार
पनि नपाउने हैलानी जग्गा हो लाल पुर्जा, बिना लाल पुर्जाको जग्गामा राहत पाइन्न भनेर भन्ने सरकारले, अनि यो जनताले कसरी समस्या हल गर्छ, जसरी भए समस्या हल गरिदिनु पर्यो, तार बार लगाइदिनु पर्यो, भग्रायावासी धेरै पीडित छौ।
एकातिर भारतबाट आउने जंगली हात्तीको त्रास, अर्कोतिर वर्षौंदेखि बसोबास र खेतीपाती गर्दै आएको जमिनको लालपूर्जा नहुँदा राज्यबाट पाउने राहत समेत गुमाउनु पर्ने अवस्थाले मधुबनका किसानलाई गम्भीर अन्यायमा पारेको छ। अब समस्या आएपछि हात्ती धपाउने र क्षति भएपछि कागजी प्रक्रिया पूरा गर्न लगाउने भन्दा दीर्घकालीन समाधान खोजिनु पर्ने किसानको माग रहेको छ।
सरला सुवेदीको यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियाको फ्लोरेन्स टापुमा आज बिहान 7.7 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा इण्डोनेसियामा 7.7 म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा 38 जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। क्षतिको एकिन विवरण संकलन भइरहेको अधिकारीहरूले बताएका छन्। भूकम्पपछि इण्डोनेसियाली अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई अग्लो स्थानमा जान आग्रह गरेका थिए। समुद्री सतहमा उल्लेखनीय परिवर्तन नदेखिएपछि उक्त चेतावनी हटाइएको मौसम विज्ञान जलवायु तथा भूभौतिक एजेन्सीले जनाएको छ। यसको केन्द्रबिन्दु पूर्वी नुसा तेराङ्ग प्रान्तको एन्डे शहरबाट उत्तर पश्चिमतर्फ 68 किलोमिटर टाढा रहेको थियो। मुख्य भूकम्पपछि पटक पटक परकम्प समेत महसुस गरिएको थियो। पूर्वी नुसा तेराङ्गका प्रहरी प्रमुख रूडी डार्मकोका अनुसार भूकम्पका कारण भवन भत्किँदा सिक्का एजेन्सीका दुई तथा मंगराई री एजेन्सीमा 3 जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गर्ने दावी गर्दै स्ट्रेट अफ होर्मुजलाई चाँडै अमेरिकी भूभागको हिस्सा घोषणा गरिने बताउनु भएको छ। ट्रम्पले मध्य पूर्वमा युद्ध शुरू भए यता तेहरानले प्रभावकारी रूपमा बन्द गरेको महत्वपूर्ण ऊर्जा ढुवानी मार्गमाथि अमेरिकाको नियन्त्रण रहेको दावी गर्दै आएका छन्। इरानले भने दावी अस्वीकार गर्दै आएको छ। न्यूयोर्क राज्यको एक प्रहरी एकाडेमीमा आयोजित राजनीतिक सभामा ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरिसकेपछि म चाँडै नै स्ट्रेट अफ होर्मुज अमेरिकाको भूभाग घोषणा गर्ने उल्लेख गर्नुभयो। वॉल स्ट्रीट जर्नलका अनुसार व्हाइट हाउसका एक अधिकारीले ट्रम्पले यो टिप्पणी ठट्टाका रूपमा गरेको प्रश्न पारेका छन्। इरानका उपविदेश मन्त्री काजेम घरिबादीले सामाजिक सञ्जाल एक्समा ट्रम्पको भनाईको जवाब दिँदै स्टेट अफ होर्मुज इरानी थियो, इरानी हो र इरानी नै रहनेछ, उनले स्टेट अफ होर्मुज इरानको निर्णय अनुसार मात्र बन्द र खुल्ने दावी गर्नुभयो। ट्रम्पले इजरायलसँग मिलेर फेब्रुअरी 28 इरान विरूद्ध सैन्य कार्यवाही शुरू गरेका थिए। त्यसको जवाफमा तेहरानले स्टेट अफ होर्मुजको अधिकांश क्षेत्रमा व्यावहारिक नियन्त्रण कायम गरेको दावी गरिएको छ। विश्वको महत्वपूर्ण ऊर्जा ढुवानी मार्ग मध्ये एक स्टेट अफ होर्मुजलाई लिएर अमेरिका र इरानबीच तनाव कायम छ। इरानले अधिकांश नागरिक जहाजको आवागमनमा रोक लगाएको छ भने अमेरिकी नौसेनाले इरानमाथि दबाव पढाउन जल मार्गमा नाकाबन्दी गरेको छ। अब मौसम। हाल नेपालमा मनसून वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भाग तथा लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी आज राति बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई सरकारले 50 लाखसम्म सहुलियतपूर्ण कर्जा दिने निर्णय। रोल्पाको कोचल बारा पहिरोमा मृत्यु हुनेको संख्या 11 पुग्यो। इण्डोनेसियाको फ्लोरेन्स टापुमा शक्तिशाली भूकम्प। भूकम्पका कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा 38 जनाको मृत्यु। खोज तथा उद्धार कार्य जारी। स्टेट अफ होर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको दावी। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।